यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। गोर्खाको धार्चे गाउँपालिकाको रेसे फाँटमा पहिरोमा परि 5 जना बेपत्ता। हवाई सुरक्षाको विषयमा गम्भीर हुन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। पूर्व गृहमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतद्वारा भ्रष्टाचार मुद्दामा दोषी ठहर। र इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 66 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। उत्तरी गोर्खाको धार्चे गाउँपालिका 5 सिंगला स्थित रेसेमा हिजो राति पहिरो जाँदा 5 जना बेपत्ता भएका छन्। स्थानीय जीत बहादुर गुरूङको घर र गोठ पहिरोले बगाउँदा बेपत्ता हुनेहरूमा 37 वर्षीय जीत बहादुर सहित उनका बुवा 60 वर्षीय सोलाल कान्छा गुरूङ, उनकी श्रीमती 35 वर्षीय कान्छी गुरूङ तथा 33 वर्षीय रमेश गुरूङ र 24 वर्षीय रमेश परियार रहेका छन्। हिजो राति पहिरो जाँदा जीत बहादुरले सञ्चालन गर्दै आएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा परि घाइते भएका स्थानीय 35 वर्षीय दिलीप गुरूङ र 27 वर्षीय खमबहादुर गुरूङलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पताल ल्याइएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अदालतका न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीले विशेष अदालतको फैसला विरूद्ध दिएको पुनरावेदनमा जिकिर नपुग्ने ठहर गर्दै आज भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। सर्वोच्चले 69,15,000 जरिवाना 9 महिना कैदको फैसला सुनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 माथिको सैद्धान्तिक छलफल भएको छ। बैठकमा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले मुलुकमा दक्ष जनशक्ति उत्पादन तथा सर्वसुलभ र सहज पहुँचको स्वास्थ्य सेवा विस्तारका लागि विधेयक महत्वपूर्ण रहेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले संघीयताको मर्म अनुरूप सन्तुलित विकास र सबै क्षेत्र वर्गलाई समेट्ने भन्दै नेपालको चिकित्सा शिक्षालाई अब्बल तुल्याउँदै अन्तर्राष्ट्रिय जनशक्तिलाई आकर्षित गर्ने अवसर समेत भएको बताउनुभयो। सांसदहरूले त्यस विधेयकको परिणामात्मक कार्यान्वयनका लागि पूर्वाधार निर्माण र पर्याप्त बजेट व्यवस्थापनका लागि ठोस योजना बनाइनुपर्ने पनि बताउनुभयो। प्रतिनिधि सभाको आजकै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई दुर्घटना सम्बन्धमा बनेको छानबिन समितिले तटस्थ र निष्पक्ष रूपमा छानबिन गर्ने बताउनुभयो। बैठकमा मन्त्री पाण्डेले सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै सौर्य एयरलाइन्स दुर्घटनाको सत्य तथ्य छानबिन गर्न गठित समिति स्वतन्त्र र तटस्थ रहेकोले निष्पक्ष रूपमा छानबिन हुने कुरामा आशंका नगर्न आग्रह गर्नुभयो। मन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएका 18 जना मध्ये 17 जनाको शव आफन्तले बुझिसकेको पनि सदनमा जानकारी दिनुभयो। मन्त्री पाण्डेले दुई घटनामा मृत्यु हुने एक यमनी नागरिकको शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले यही साउन 9 गते भएको विमान दुर्घटना, देशभर बाढ़ी पहिरोबाट भइरहेको मानवीय तथा भौतिक क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले सौर्य एयरको विमान दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाको सत्य तथ्य खोजी गर्न तथा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले पछिल्लो 2 वर्षमा 7 हवाई दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि दुर्घटनाका कारण खोजी गर्नुपर्ने, नियामक निकाय र सेवा प्रदान गर्ने निकाय छुट्याउनु पर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा संघ प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री लेखकले देशभरका कारागारमा कैदी बन्दीको संख्या अत्याधिक रहेको र बाल सुधार गृहमा पनि ठाउँ अभाव तथा भौतिक संरचनाको कमी देखिएको बताउनुभयो। कैदी बन्दीले भोग्नु परेका स्वास्थ्य र सरसफाईका समस्या सरकारले सम्बोधन गर्ने उहाँले आश्वासन दिनुभयो। कैदीबन्दीको स्वास्थ्य बीमा र सिपको व्यवस्थाका साथै मनोपरामर्श कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताउनुभयो। जबरजस्तीकरणी र लागू औषध सम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिने गृहमन्त्री लेखकले बताउनुभयो। छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाहले अहिले पनि राणाकालीन पुराना कारागार तथा सुधार गृह भएकाले यसको पुनर्निर्माण चाँडो गर्नुपर्ने भन्दै सुधार गृहको अवस्था दयनीय रहेको बताउनुभयो। समितिको बैठकमा गृह सचिव एक नारायण अरियालले देशभर रहेका 72 कारागार मध्ये अहिले 10 स्तरोन्नति भइरहेको बताउनुभयो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन यही साउन 15 गते मंगलबार हुने भएको छ। यसअघि समितिको सभापति रहनुभएकी डाक्टर आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्नुभएपछि नयाँ सभापति चयन गर्न लागि हो। प्रतिनिधि सभाको आजको बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढ़ालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ। सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन्। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सिंहदरबारमा आज बसेको बैठकमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउन सक्ने सरोकारवालाहरूले जोड़ दिएको समिति सभापति सूर्यबहादुर थापाले बताउनुभयो। बैठकमा सहकारी क्षेत्रको लेखा परीक्षणको क्रममा देखिएका समस्या, बचत दुरूपयोग र ठगीको बारेमा, लेखा परीक्षण र लेखा परीक्षकको भूमिकाका बारेमा, कानूनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा छलफल भएको संयोजक थापाले बताउनुभयो। उहाँले सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखा परीक्षण गर्ने तर हस्ताक्षर रजिस्टर्ड लेखा परीक्षकले गर्दा हस्ताक्षरकर्तालाई लेखा परीक्षणको अवस्था थाहा नहुने र लेखा परीक्षण गर्नेको हस्ताक्षर नहुने व्यतिथि अन्त्य गर्न पनि जोड़ दिइएको बताउनुभयो। आजको बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रवीण कुमार झा, पूर्व अध्यक्ष युद्धराज ओली, उपाध्यक्ष नीलबहादुर सारू, प्राविधिक निर्देशक किरण कुमार खत्री, एक्यान अध्यक्ष अरूण राउत लगायतले आफ्नो धारणा राख्नु भएको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन एक्लै लड्ने र विजयी हुने योजनाका साथ छलफल भइरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेपाली जनताले माओवादी केन्द्रलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले 18 महिना सरकारको नेतृत्वमा रहँदा सुशासन सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई अगाडि बढ़ाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनु भएको छ। संसदका दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कंग्रेस एक थान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढ़ाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट गर्नुभयो। नेकपा एमाले ललितपुर जिल्ला कमिटिद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएको बताउनुभयो। काठमाडौँमा तीनजना हैजाका बिरामी भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कालीपाटी क्षेत्रका तीनजना पुरूषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिनुभयो। बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात बिरामी भेटिएका थिए। कार्यालय प्रमुख डाक्टर सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुन सक्ने बताउनुभयो। केही दिन अघि टुकुचा खोला र बागमती नदीको संगम स्थलमा टेकुमा पोलियोको जीवाणु भेटिएको थियो। चिकित्सकका अनुसार हैजाको जीवाणु संक्रमित खाना वा पानीको सेवन, सरसफाई तथा स्वच्छ खाने पानीको कमीले लाग्ने गर्दछ। संक्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुन सक्दछ। हैजाका मुख्य लक्षणमा पातलो दिशा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ। रेडियो नेपालले आज रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीलाई विदाई गरेको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आज आयोजित विदाई कार्यक्रममा कार्यकारी निर्देशक केसीले आफ्नो कार्यकालमा प्रसारण सामग्रीको सुधार र प्रसारण पहुँचको विस्तारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको स्मरण गर्नुभयो। कार्यकारी निर्देशक केसीले चार वर्ष कार्यकालमा रेडियो नेपालको प्रसारण पहुँच 85% बढ़ाएर 94% जनसंख्यामा पुगे र अनलाइन सामाजिक सञ्जाल तथा एप्स मार्फत रेडियो सुन्न सकिने व्यवस्था भएको बताउनुभयो। रेडियो नेपालको प्रसारणलाई समावेशी बनाउन विभिन्न भाषाका समाचार तथा कार्यक्रमहरू थप गरिएको तथा रेडियो नेपालको प्रसारणलाई जनस्तरसम्म पुर्याउन स्थलगत मुद्दाहरूमा आधारित रेडियो कार्यक्रम उत्पादन गर्ने व्यवस्था गरेको स्मरण गर्नुहुँदै कार्यकारी निर्देशक केसीले रेडियो नेपालले लिएका नीति, योजना र कार्यक्रमहरू सफल बनाउन सहयोग पुर्याएकोमा संचालक समिति एवं संचार तथा सूचना प्रविधि मन्त्रालयप्रति समेत आभार व्यक्त गर्नुभयो। विदाई समारोहमा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले कार्यकारी निर्देशक केसीलाई आफूले काममा दत्तचित्त भई लाग्ने र सबै कर्मचारीहरूसँग व्यक्तिगत सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा लिएको उल्लेख गर्नुहुँदै उहाँको कार्यकालमा रेडियो नेपालका ऐतिहासिक कागजपत्र र अभिलेखहरूको संरक्षणका लागि व्यवस्थित अभिलेखीकरण भएको स्मरण गर्नुभयो। रेडियो नेपालका अर्का नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेलले कार्यकारी निर्देशक केसीले सबैलाई साथमा लिएर हिँड्न सक्ने समन्वयकारी क्षमताका कारण उहाँको कार्यकालमा रेडियो नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउनुभयो। यस्तै रेडियो नेपाल संचालक समितिका सदस्य तिलक जङ बुढाथोकीले कार्यकारी निर्देशक बुद्धि बहादुर केसीलाई आफूले पूर्वाग्रह रहित एवं कार्यस्थलमा निरन्तर खट्न सक्ने व्यक्तिको रूपमा लिएको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका महाशाखा प्रमुखहरू पुष्कर राज गौतम, पवन कुमार प्याकुरेल, तारा प्रसाद वस्ती, मनोज कुमार चौधरी लगायतका वक्ताहरूले कार्यकारी निर्देशक केसी अध्ययनशील, लगनशील र समन्वयकारी व्यक्तित्व रहनु भएको चर्चा गर्नुहुँदै उहाँको चार वर्ष कार्यकालमा रेडियो नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको स्मरण गर्नुभयो। रेडियो नेपालमा आफ्नो 31 वर्ष सेवा अवधि व्यतीत गर्नुभएका कार्यकारी निर्देशक केसी 2049 रेडियो नेपालको सेवामा प्रवेश गर्नुभएको थियो भने 2077 साउन 12 गतेको नेपाल सरकार मन्त्री परिषद बैठकको निर्णय अनुसार रेडियो नेपालको नायब कार्यकारी निर्देशक पदमा कार्यरत रहेकै अवस्थामा कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएको थियो। गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ। वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरूद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय साताको 3 पटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार 14 गतेपछि उडान गर्न सकेको छैन। मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताउनुभयो। लोकगायक लक्ष्मी प्रसाद जोशी एलपीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ। कलाकार जोशीको आज अन्तिम विदाई भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले हार्दिक श्रद्धाञ्जली सहित उच्च सम्मान व्यक्त गर्नुभएको हो। आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय संगीतकार र गायक रहेको उल्लेख गर्नुभयो। पछिल्लो समय नवलपरासी जिल्लामा गरिएको केरा खेतीमा पानमा रोग देखिएको छ। खुल्ला सिमानाका कारण भारतबाट अवैध रूपमा भित्रिने केराका बिरूवाहरूबाट रोग फैलिएको पाइएको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
भारतबाट अवैध रूपमा भित्रिएका बिरूवाका कारण नवलपरासी जिल्लाको केरा खेतीमा पानामा रोग फैलिँदै गएको पाइएको छ। पानामा रोग केरा खेतीका लागि निकै घातक मानिन्छ। गत वर्ष केरा खेतीको पकेट क्षेत्र मानिएको नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकामा पहिलो पटक पानामा रोग देखा परेको थियो। खुला सीमाका कारण क्वारेन्टाइन नहुँदा भारतको कुशीनगरबाट अवैध रूपमा भित्रने केराका बिरूवा नियन्त्रण नभए केही मुलुकको उदाहरण नै लिने हो भने पनि नेपालमा केरा उत्पादनको इतिहास नै सकिने खतरा रहेको बताउनुहुन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाइ रूपन्देहीका कृषि अधिकृत सुदीप देवकोटा,
ठूलो प्रकोप देखिएको छैन, तर अहिले हामी सचेत हुन सकेनौँ भने आगामी दिनमा विभिन्न देशहरूको उदाहरण हेर्दाखेरि केरा बालीमा ठूलो क्षति हुने र पछि चाहिँ केरा बालीका नयाँ प्रजातिहरूमा पनि यो रोग देखिएर केरा खेती नै अप्ठ्यारोमा पर्ने वा केरा खेती नै लोप हुने जस्तो पनि लक्षणहरू देखिन सक्छ भनेर अहिले हामी अलिकति सचेत।
जिल्लाको प्रतापपुर र सुस्ताका 2100 बिघा क्षेत्रफलमा पकेट क्षेत्र बनाएर केरा जोन कार्यक्रम सञ्चालन गरिएको छ। पानामा अर्थात TR4 प्रजातिको नयाँ रोग फैलिन थालेपछि यति बेला केरा खेती गरिरहेका किसान चिन्तित बनेका छन्। रोगको पहिचान भएसँगै त्यसको नियन्त्रणसँगै सम्बन्धित निकायले किसानलाई वैकल्पिक उपाय समेत दिइनुपर्ने भनाइ छ। केरा उत्पादक संघ पश्चिम नवलपरासीका अध्यक्ष लखु यादवको,
उसलाई राहत दिने त्यसपछि त्यसलाई सिन्डिकेट गरेर रोकथामतिर अगाडि बढ्ने हो, यो सम्बन्धमा कसैलाई चासो राख्दैन।
भारतबाट अवैध रूपमा आयात हुने बिरूवाको सट्टा नेपालकै सरकारी स्वीकृति प्राप्त नर्सरीबाट उत्पादित बिरूवा प्रयोग गर्नुपर्ने, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापनमा जोड़ दिनुपर्ने विज्ञको सुझाव छ। विगतमा यो रोग नेपालमा नदेखिए पनि हाल कैलाली र नवलपरासी देखिएको छ। प्रयोगशालाबाट समेत पानामा TR4 प्रमाणित भएको जनाइएको छ। परियोजनाका कृषि अधिकृत सुदीप देवकोटा,
सामान्यतया केराको बिरुवाहरू ल्याउँदाखेरि वा त्यो माटो मार्फत यसरी अवैधानिक तरिकाले वा परीक्षण नगरेका बिरुवाहरू हाम्रो क्षेत्रमा आएर वा केराको अन्य ढुवानी साधनहरू प्रयोग गर्दा त्यससँगै आउने विभिन्न केराको पात डाँड जस्ता सामग्रीहरूबाट विभिन्न बगैँचाहरूमा सर्ने गर्छ। यो सरिसकेपछि लामो समयसम्म माटोमै यसको जीवाणुहरू रहने र यसले चाहिँ
पानामाको TR4 देखा परेपछि गत वर्ष नै आचार संहिता बनाई आन्तरिक उसारपसारमा समेत स्वीकृति लिनुपर्ने व्यवस्था सहितको मापदण्ड बनाइएको थियो, तर कुनै सावधानी नअपनाउँदा केरा खेती जोखिममा परेको विज्ञहरूको भनाइ छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
चितवनमा बदिल मार्न थापेको विद्युतीय धरापमा परि गैंडा मरेपछि चारजनालाई पक्राउ गरिएको छ। भरतपुर महानगरपालिका 26 स्थानीयले मकैबारीमा आउने गरेको बदेल मार्न थापेको विद्युतीय पासोमा परि अन्दाजी 13 वर्षको पोथी गैंडा मरेपछि उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पूर्जा पुनले जानकारी दिनुभयो। शुरूआतमा गैंडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि सब परीक्षणका क्रममा विद्युतीय धरापमा मारिएको खुलेपछि अनुसन्धानका लागि चारजनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पूर्जा पुनले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गत 24 घण्टामा इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 66 जनाको मृत्यु भएको छ भने 241 जना घाइते भएका छन्। इजरायलले गाजा क्षेत्र सहित लेबनानको पूर्वी र दक्षिण क्षेत्रमा पनि व्यापक बमबारी गरेको छ। इजरायलको कब्जामा रहेको गोलान हाइट क्षेत्रमा भएको आक्रमणमा परि 12 बालबालिका र 1 किशोरको मृत्यु भएपछि इजरायलले बमबारी बढ़ाएको हो। फुटबल मैदानमा भएको सो आक्रमण हिजबुल्लाह समूहले गरेको इजरायलले आरोप लगाए पनि लेबनानी समूहले सो आरोप अस्वीकार गरेको छ। गत अक्टोबरमा शुरू भएको इजरायल गाजा द्वन्द्वदेखि नै इजरायल र हिजबुल्लाह बीच पनि द्वन्द्व जारी छ। इजरायल गाजा युद्धका क्रममा हालसम्म 39,324 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने करिब 91,000 मानिस घाइते भएका छन्। भारतको राजधानी दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ सेन्टरको भवनमा पानी पस्दा 3 विद्यार्थीको मृत्यु भएको छ। पानीमा डुबेको अवस्थामा 2 छात्रा र 1 छात्राको शव निकालिएको हो। घटनापछि निजामती सेवाको तयारी गरिरहेका विद्यार्थीले त्यस क्षेत्रमा विरोध प्रदर्शन शुरू गरेका छन्। कोचिङ सेन्टरमा लोकसेवा परीक्षाको तयारी भइरहेको थियो। भवनमा अचानक बाढ़ीको भेल पस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
Thank you. चालू आर्थिक वर्ष 2081-82 का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से 113.42 अंक अर्थात 4.41% बढेर 2681.56 को बिन्दुमा कायम भएको छ। आइतबार 318 कम्पनीहरूका 4,03,14,500 शेयरहरू 15,81,05,96,000 मूल्यमा किनबेच भएका छन्। आइतबारको कारोबारमा लघु वित्त समूह 0.18% घटेको छ भने अरू सबै समूहका उपसूचकहरू बढेका छन्। यस दिन एक दर्जन कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य ब्याङ्कहरू रहेका छन्। आइतबार नेप्से परिसूचकमा 2 पटकसम्म सर्किट ब्रेक लागेको छ। कारोबार शुरू भएको 1:31 नेप्से परिसूचक 4% बढेसँगै कारोबार 20 मिनटका लागि स्थगित भएको थियो। त्यस्तै दोस्रो पटक कारोबार शुरू भएको 1 मिनटभित्रै परिसूचक 1% बढेर 5% पुगेपछि 40 मिनटका लागि कारोबार स्थगित भएको थियो। आर्थिक वर्ष 2080-81 नेपालले 16,93,00,00,000 बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा 1,94,26,00,000 युनिट विद्युत भारततर्फ निर्यात गरी 16,96,26,00,000 आमदानी गरेको जनाएको छ। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्जको डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम एनबीभीएनलाई बिक्री गरिरहेको छ। निर्यात गरिएको विद्युतको औसत दर प्रति युनिट 8.72 रुपियाँ रहेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा 16,81,03,00,000 विद्युत आयात गरेको जनाएको छ। सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जल विद्युत गृहबाट विद्युत उत्पादन घट्ने हुँदा माघ धान्न गत आर्थिक वर्षमा भारतबाट 1,83,35,00,000 युनिट विद्युत आयात गरिएको हो। हिउँदयाममा आयात गरिएको विद्युतको औसत दर प्रति युनिट 9.17 रुपियाँ रहेको छ। गत आर्थिक वर्षमा आयात भन्दा 12,23,00,000 बढी विद्युत भारततर्फ निर्यात भएको छ। निर्यात गरिएको परिमाण आयात भन्दा बढी भएकोले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको 3 वर्षमा नै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको छ। हाल नेपाल विद्युत प्राधिकरणले 16 आयोजनाबाट उत्पादित 690 मेगावाट विद्युत भारत निर्यात अनुमति पाएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनले मौद्रिक नीति सन्तुलित समय सापेक्ष र बजारमा विश्वास जगाउने गरी आएको प्रतिक्रिया दिएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीति बारे आइतबार प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सीबीफिनले शिथिल अर्थतन्त्रमा अब क्रमिक सुधार हुँदै जाने विश्वास समेत व्यक्त गरेको छ। बैंक तथा वित्तीय संस्थाको पुँजी कोषमा भएको दबाव सम्बोधन गर्न क्यापिटल एडुकेसी फ्रेमवर्कमा पुनरावलोकन, असल कर्जाको नोक्सानी व्यवस्थामा कमी, रेगुलेटरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर 2 क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजी कोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सराहनीय कदम भएको धारणा सीबीफिनले व्यक्त गरेको छ। स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रति तोला 1,000 वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला 1,45,700 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पेरिस ओलम्पिकमा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन्। 44 भाग लिएको 10 मिटर एयर राइफलमा सुस्मिता 42 स्थानमा आएकी छिन्। उनले 607.8 स्कोर गरेकी थिइन्। शनिबार टेबल टेनिस स्टार 2 श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले आआफ्नो खेल गुमाएका थिए। समूह पीमा रहेका प्रिन्स विश्व वरियताको दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एलेक्ससँग 8-21 र 6-21 सोझो सेटमा पराजित भएका थिए। अब ब्याडमिन्टनको जुनियर विश्व वरियताका पूर्व नम्बर 1 भइसकेका प्रिन्स आयरल्याण्डका नियात न्यून 43 वरियता र इजरायलका मिसा निर्वर्मन 59 वरियता विरूद्ध खेल्नेछन्। प्रिन्स विश्व वरियतामा 172 स्थानमा रहेका छन्। टेबल टेनिस खेलाडी स्टार 2 श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए। सेनेगलका खेलाडी इब्राहिममा डिएमएनसँग 4-0 पराजित भएका थिए। पहिलो सेटमा राम्रो प्रदर्शन गरे पनि उनले 10-12 गुमाएका थिए। त्यसपछि उनी दोस्रो सेटमा 11-3, तेस्रो सेटमा 11-4 र चौथो सेटमा 11-5 पराजित भए। कुल 6 खेलमा 7 नेपाली खेलाड़ीले पेरिस ओलम्पिकमा भाग लिइरहेका छन्। जुडो की मनिता श्रेष्ठ प्रधान, एथलेटिकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाहले आफ्नो खेल खेल्न बाँकी छ। भारतलाई पराजित गर्दै श्रीलंकाले एसीसी महिला एसिया कप जितेको छ। आइतबार सम्पूर्ण फाइनलमा भारतलाई 8 विकेटले हराउँदै श्रीलंकाले पहिलो पल्ट उपाधि जितेको हो। भारतले शुरूका 6 संस्करणको उपाधि जितेको थियो। ती मध्ये 4 संस्करणको फाइनलमा श्रीलंकालाई भारतले पराजित गरेको थियो। दुईपल्ट भने भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो। तर सन् 2018 भारत फाइनलमा बंगलादेशसँग 3 विकेटले पराजित भएको थियो। पछिल्लो संस्करण भारतले फाइनलमा श्रीलंकालाई 8 विकेटले पराजित गर्दै 7 पल्ट उपाधि जितेको थियो। यसपल्ट भने श्रीलंका त्यो फराकिलो हारको बदला लिन सफल भयो। भारतले दिएको 166 रनको लक्ष्य पछ्याएको श्रीलंकाले 8 बल बाँकी छँदै 2 विकेट गुमाएर 167 रन बनाए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 6.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 33.5 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 56.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 33.4 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम 26.3 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गोर्खाको धार्चे गाउँपालिकाको रेसेफाटमा पहिरोमा परि 5 जना बेपत्ता। हवाई सुरक्षाको विषयमा गम्भीर हुन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। पूर्व गृहमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतद्वारा भ्रष्टाचार मुद्दामा दोषी ठहर। र इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 66 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।